الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين أبي القاسم محمد. وآله الطيبين الطاهرين، سيما للإمام المنتظر والحجة الثاني أشر الجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه العزيز، بسم الله الرحمن الرحيم: إذا جاء نصر الله والفتح ورأيت الناس يدخلون في دين الله أفواجا. وقال: ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم الأئمة ونجعلهم الوارثين. وقال: جاء الحق وزهق الباطل إن الباطل كان زهوقا. اس مختصر سی تقریر میں میرے سامنے سب سے بڑا مسئلہ یہ ہے کہ چونکہ کل ورکنگ ڈے ہے اور بچوں کے اسکول بھی کھلے ہیں، تو آپ حضرات کی مصروفیات، لیکن رات اتنی بڑی رات ہے اور اتنی اہم رات ہے اور اتنی فضیلتوں والی رات ہے، اور جس امام کا تذکرہ ہونے والا ہے وہ تذکرہ اتنا اہم تذکرہ ہے کہ میں خود اپنے آپ کو بہت پریشانی میں محسوس کر رہا ہوں. حلال مشکلات، مشکل کشائے کائنات ہی سے مدد چاہتے ہوئے مختصر گفتگو اس لیے کروں گا کہ آج کی رات کے اعمال بہت اہم ہیں. اب دیکھیے، اتنی بڑی رات ہے، ہم زندہ ہیں، سانس لے رہے ہیں. یہ سانس کس کی برکت سے لے رہے ہیں؟ ہمارے یہاں گھروں میں مثلا غذا کا انتظام ہوتا ہے، یہ رزق ہم کو کس کی وجہ سے ملتا ہے؟ ہر جمعے کو یہ روایت آپ سنتے ہیں: وَبِيُمْنِهِ رُزِقَ الْوَرَى وَبِوْجُودِهِ سَبَّتَتِ الْأَرْضُ وَالسَّمَاءُ. ہے اللہ کی کوئی حجت، ہے اللہ کا کوئی نمائندہ، ہے اللہ کا کوئی ریپریزنٹیٹو کہ جس کے وجود سے یہ زمین بھی قائم ہے اور وہ آسمان بھی باقی ہے، اور جس کی برکت سے، وب یم نہیں، جس کی برکت سے رزق الورا تمام مخلوقات عالم کو رزق ملتا ہے. تو آپ کے بچوں کے لیے جو آپ روٹی کا اہتمام کرتے ہیں، یہ اسی امام زمانہ کی برکت ہے. اردو کا ایک بہت ہی سلینگ قسم کا محاورہ یا کہاوت ہے کہ آدمی جس کی کھاتا ہے اسی کی گاتا ہے. ہم تو امام زمانہ کے دسترخوان پہ انہی کے وجود کی برکت سے استفادہ کر رہے ہیں، اگر ہم ان کا تذکرہ نہ کریں تو کون کرے گا؟ لیکن یہ مختصر سی رات اور اس میں اتنے سارے پیغامات، میری ساری زندگی امام زمانہ کے ذکر میں گزری اور آج ہی کی رات کو میں اپنے آپ کو مجرم محسوس کر رہا ہوں. یہ جملہ میں بار بار کیوں کہہ رہا ہوں؟ یہ جملہ میں اس لیے کہہ رہا ہوں کہ دنیا کے حالات یہ بتا رہے ہیں کہ شاید آخری زمانہ قریب آ چکا، شاید. روایت میں یہ لفظ آیا ہے کہ جس نے امام کے ظاہر ہونے کی تاریخ طے کی اسے جھٹلاؤ، وہ جھوٹا. لیکن وہ جو روایتیں، جو نشانیاں، جو سائنس آف ظہور ہمیں بتائی گئیں، ان کو دیکھ کے یہ لگ رہا. لیکن جہاں پہ یہ بتایا گیا ہے کہ آخری زمانے کی نشانیاں کیا ہیں، سائنس آف ظہور، ساتھ میں یہ بھی تو ہے نا کہ اس دنیا کی تاریخ میں، ہسٹری آف دا ورلڈ فرام آدم ٹو آخری زمانہ، سب سے زیادہ مشکلات اور پریشانیوں کا زمانہ وہی آخری ہوگا. سب سے زیادہ پریشانیاں اسی آخری زمانے میں ہوں گی. تو آخری زمانہ جہاں ہمیں یہ ایک امید دیتا ہے، ایک ہوپ، ایک خوشخبری کہ ہمارا امام آنے والا، وہاں ہمیں ایک مرتبہ پریشانی میں بھی مبتلا کر دیتا کہ اتنی مصیبتیں آنے والی ہیں کہ پتہ نہیں ہم اسے برداشت کر پائیں کہ برداشت نہ کر پائیں. اور جب مصیبتیں آتی ہیں تو اس کا سلوشن کیا ہے؟ دعا. تمام مصیبتوں کا سلوشن دعا، عمل کے ساتھ، دعا ود ایکشن. خالی لقلقائے زبانی یا للو ہلانے کا نام دعا نہیں، دل کی گہرائی سے نکلے عمل کے ساتھ. تو یہ بہت ساری باتیں ہیں. تو آج کی رات पूरे साल की दूसरी अहम तरीन रात है। अहम तरीन रात तो आपको पता है कि शब कदर है, नाइट ऑफ कदर या लैलतुल कदर, और उसके बाद अहम तरीन रात है। लेकिन एक रिवायत आज की रात के बारे में ऐसी आई, क्योंकि अब तकरीर के फौरन बाद आमाल होंगे और लेडीज से एक रिक्वेस्ट भी होगी कि जैसे ही केक कटिंग सेरेमनी मुकम्मल हो वो जितना जल्द हो सके मस्जिद में आ जाए, क्योंकि मैं तो बराह रास्त आमाल शुरू करा दूंगा, अगर वो देर से आएंगी तो कुछ आमाल उनके रह जाएंगे। खैर, तो खुलासा ये कि चूंकि आज की रात के आमाल भी और वो बहुत अहम, यानी एक जुमला कह रहा हूँ, इसे आप तौहीन न समझिएगा इमाम मासूम की। इमाम जमाना का जिक्र तो हम साल के 350 दिन और भी कर सकते हैं, लेकिन ये जो आमाल है ना, ये आज ही की रात। एक ऐसी हदीस आई है जो शब कदर के लिए भी नहीं, आज की रात के नाम मासूम ने फरमाया कि आज की रात को लैलए मुबारका कहा गया। कुरान करीम सूरा नंबर 44 हामीम दुखान, इन्ना अंजलनाहु फी लैलतिन मुबारकतिन इन्ना कुन्ना मुंजरीन फीहा युफरक कुल्लु अम्रिन हकीम। मासूम ने कहा आज की रात है 15 शाबान, तो एक तो इसका नाम है बरकत वाली रात, रात ही बरकत वाली। अभी ये सूरज डूबा, ये सनसेट हुआ, अंधेरा छा गया, आपको कोई फर्क नहीं लगा, यस्टरडे भी ऐसा ही था और टुमारो भी ऐसा ही होगा, लेकिन नहीं, कायनात से पूछिए कितनी बड़ी तब्दीली आज की रात आ रही है, ये बरकतें नाजिल हो रही हैं। एक नाम। इसका दूसरा नाम है जो हमारे इंडिया पाकिस्तान में मशहूर है, लैलतुल बराआ, शब बरात। लेकिन शब बरात आज की रात हर शख्स को बराअत मिलेगी, आजादी मिलेगी, गुनाहों से भी, जहन्नम से भी, मुसीबतों से भी, परेशानियों से भी, बीमारियों से भी। मैं तफसील में नहीं जा रहा हूं इमाम का जिक्र करना। आज की रात का तीसरा नाम है लैलतुल मग़फ़िरा। ये सब हदीसें हैं, मैं पढ़ नहीं पा रहा हूं, टाइम कम है। आज की रात हर एक का हर गुनाह माफ हो सकता, लेकिन ये सारी चीजें तो शबे कदर में भी हैं जो अगले महीने आ रही। खास जो हदीस आज की रात के लिए आई वो ये है कि मासूम फरमाते हैं कि अल्लाह ये ऐलान कर रहा, अल्लाह अज़्ज़ा वजल ये ऐलान कर रहा कि पूरा साल बंदे मेरा इंतजार करते हैं, वो मुझसे मांगते हैं, इंतजार करते हैं कि मैं कब उनको दूंगा, और आज की रात मैं बैठ के इंतजार करता हूं कि कौन मांगने वाला आता है और मैं उसको दूं, मैं उसको अता करूं। आज की रात अल्लाह इंतजार कर रहा है, इंतजार हमारा और आपका इंतजार कर रहा है कि हम उससे मांगे। और फिर आखिरी हदीस पढ़ दूं, हदीसें तो इतनी है ये आज रात के बारे में कि आप सुनते जाइए और मजे लेते जाइए, लेकिन वक्त नहीं। एक आखिरी हदीस पढ़ दूं और फिर इमाम का अमल, और फिर मैं बराह रास्त जमाने के इमाम पे आ जाऊं और अमल का सिलसिला शुरू हो। हदीस ये कि रमजान अल्लाह का महीना है, मंथ ऑफ अल्लाह, शहरुल्लाह। रमजान का दूसरा नाम क्या है? रमजान का शहरुल्लाह, मंथ ऑफ अल्लाह, अल्लाह का महीना। शाबान का दूसरा नाम क्या है? शहरुर रसूल, मंथ ऑफ रसूल, ये पैगंबर इस्लाम का महीना। अब रिवायत ये आई कि रमजान अल्लाह का महीना, तो अल्लाह का महीना है ना, अल्लाह ने अपने बंदों को गिफ्ट दिया शब कदर और कहा कि ये शब कदर का वही स्टेटस है इस कायनात में जो रसूलुल्लाह का स्टेटस है इस कायनात में। इस कायनात में रसूलुल्लाह से अफजल कोई है? कहा वो शब कदर। शाबान रसूलुल्लाह का महीना, यानी जब शाबान शुरू हुआ हम रसूलुल्लाह के मेहमान बन गए, रसूलुल्लाह होस्ट हैं, हम रसूलुल्लाह के गेस्ट हैं पूरे शाबान के महीने में, और रसूलुल्लाह 15 शाबान की रात हमको गिफ्ट कर रहे हैं, और इस रात का वही स्टेटस है पूरे साल में, पूरे साल जो आले मोहम्मद का स्टेटस है इस कायनात में, जो आले मोहम्मद का रुतबा है इस कायनात में, वो आज की रात का रुतबा, जिसने आज की रात हासिल की गोया उसने आले मोहम्मद के रुतबे को हासिल किया। और फिर हमारे पास वो हदीस आ गई जनाबे ज़ैद शहीद। अब ये यमन के हालात और हुसी और अंसारुल्लाह और वो जो कुछ आप सुनते हैं, जैद शहीद, जैद शहीद के मानने वाले, जैद शहीद से निस्बत रखने वाले दो, एक वो जो उनकी औलाद में है जैदी उन नसब, जो मेलबर्न में भी माशाल्लाह बहुत सारे हैं, और एक उनको इमाम मानने वाले जैदी उल मजहब, जो यमन में बहुत ज्यादा है इसके अलावा भी। मगर जनाब जैद की यह रिवायत दोनों मानते कि जनाब जैद कहते हैं हर साल 15 शाबान को मेरा बाबा चौथा इमाम पूरे घर को जमा करके अपने मुसल्ले के चारों तरफ बिठाता और हम लोग पूरी रात इबादत करते, बाबा किसी को सोने नहीं देते। ये चौथा इमाम की बात हो रही जो करबला का सबसे बड़ा आजादार है, लेकिन आज की रात कह रहे पूरी रात जागते हैं और रात के 3 हिस्से करते हैं। पहले हिस्से में नमाजें पढ़ते हैं, दूसरे हिस्से में तौबा और मगफिरत की दुआएं करते हैं, तीसरे में हाजतें तलब करते हैं। अब पूरी रात तो आप नहीं जाग सकेंगे इसलिए कि वर्किंग डे, हाँ जिनको अल्लाह ये हिम्मत दे जो रिटायर्ड लोग हैं या जिनके पास साल के 350 दिनों की परेशानियों का आज सोल्यूशन ढूंढना है तो आज वो जाग के गुजारेंगे। उनको छोड़ के बाकी लोग हैं 2 घंटे अमल करें, 3 हिस्से कर लें, कुछ नमाजें, कुछ इस्तिगफार और कुछ हाजतें। लेकिन अमल है इमाम मासूम का कि आज की रात अपनी पूरी औलाद को जगा के रखते हैं। और जनाब सैयद ये गवाही दे रहे क्योंकि आज की रात की दुआ बहुत अहम दुआ। और फिर पूरी रात, अब यहां मेलबर्न में तो आप पूरी रात नहीं जागेंगे, लेकिन आप में से ज्यादातर ये इंडिया से हैं या पाकिस्तान से, तो वहां शबरात पूरी रात लोग जागते हैं, कब्रिस्तान भी जाते हैं, मस्जिदों में भी लाइटिंग होती है पूरी रात। जब जागते हैं पूरी रात, उसके इख्तिताम पर जब फजर का वक्त आता है तो हमें और आपको पता कि वो इमाम की विलादत का वक्त आ रहा है, एक पैगाम इसमें मिल रहा, वो वहीं से मैं इमाम पे आता हूं 10 मिनट बात करके फिर आमाल पे पूरी रात। अच्छा ये याद रखिएगा कि इमाम जमाना की विलादत हुई है 255 हिजरा, और ये 15 शाबान की रात जब से पैगंबर मदीने पहुंचे हैं उस वक्त से ये मनाई जा रही है, यानी इमाम की विलादत से 250 साल पहले से ही इस रात की अहमियत हमारे सामने आई है और इस रात की शब्बेदारी और इस रात के अमल। कुरान ने कहा इसमें तुम्हारे तमाम मैटर्स का डिसीजन लिया जाता। पैगंबर जब सिजदे के आलम में थे और वो दुआ पढ़ रहे थे जो आज हम पढ़ेंगे थोड़ी देर के बाद, तो हजरत आयशा पैगंबर को ढूंढती हुई आई, पूरी मफातिहुल जिनाह देखिए इतनी मोटी किताब मर्दों के सामने रखी है, ये मफाती इतनी मोटी, इस पूरी किताब में एक ही जगह हजरत आयशा का नाम है 15 शाबान की ये वाली हदीस, कि वो पैगंबर को ढूंढती हुई चली कि पैगंबर बिस्तर पे नहीं है, देखा सिजदे में, करीब बैठ गई कि ये पैगंबर सिजदा कर रहे, इतना लंबा सिजदा। जब पैगंबर ने सिजदे से सर उठाया कहा कि आयशा तुम्हें क्या पता आज ये तय हो रहा है कि आइंदा साल किसको बीमारी मिलेगी, किसको सेहत, किसको रिस्क मिलेगा, किसको गुर्बत, किसकी औलाद सही होगी, किसकी औलाद बिगड़ेगी, किसके यहाँ औलाद होगी, किसकी औलाद नहीं होगी, किसको जिंदगी मिलेगी, किसको मौत, किसे हज मिलेगा, कौन हज से महरूम रहेगा, किसकी परेशानियां दूर होंगी और किसके घर में मजीद परेशानियां नाजिल होंगी। ये इसी मफाती में रिवायत मौजूद, पैगंबर सजदे से सर उठा के कहते हैं ये सारे मामलात आज की रात तय पा रहे हैं। तो पूरी रात तौबा करो, अल्लाह को खुश करो, नमाजें पढ़ो, ये सजदा ही है कि जो इंसान की हर हाजत कबूल करवाता, और फिर हाजतें मांगो। जब ये रात खत्म होगी तो जमाने का इमाम इस दुनिया में आएगा। एक पैगाम हमको ये मिला कि ये तो हो गई इस रात की बात जो 250 साल पहले से मनाई जा रही, विलादत इमाम से 250 साल पहले, मगर फिर इमाम की विलादत हुई और ये पैगाम मुकम्मल हो गया। रात को समझिए कि जैसे गैबत का जमाना, अंधेरा, कुछ नजर नहीं आ रहा इंसान को, कुछ सुझाई नहीं दे रहा इंसान को। दुनिया में मोमिन किसी भी इलाके में आज परेशान है कि परेशान नहीं, कहीं लोगों को अपनी जान खतरे में महसूस हो रही है, जैसे पाकिस्तान, जैसे इराक, जैसे और वो अरब ममालिक है जहां दहशत गर्दों का कंट्रोल है, कहीं पे इंसान को अपनी औलाद खतरे में महसूस हो रही है, जैसे ऑस्ट्रेलिया, जैसे मेलबर्न है, जैसे टोरंटो है, जैसे न्यूयॉर्क, किसी भी इलाके में चले जाइए मोमिन परेशान, कोई अपनी जान के हवाले से, कोई अपनी औलाद के ईमान के हवाले से, किसी को और बहुत सारे मसले। ये गैबत, अंधेरा, कुछ सुझाई नहीं देता, कुछ नजर नहीं आता है, डार्कनेस। लेकिन इस पूरी तारीख रात में आप दुआएं करते रहे, अमाल करते रहे, अल्लाह से आपका रिश्ता कटने ना पाए, या अमाल वही है ना अल्लाह से रिश्ता, तो नतीजा क्या होगा कि आखिर में फिर अल्लाह की वो हुज्जत जाहिर हो जाएगी जिसके लिए कुरान ने कहा इज़ा जा नसरुल्लाह वल फत वरअयतन्नास, तुम देखोगे सारी दुनिया किस तरह से पैगाम हक के करीब आ रही है। तो अब इसके अंदर पैगाम ये मिला है कि गैबत का मुश्किल जमाना गुजारना है और अल्लाह से लौ लगा के रखना है, तब ज़हूर इमाम होगा। यहीं पर एक सवाल का जवाब देते हुए سوال کا جواب تو نہیں، ایک چھوٹی سی حقیقت بیان کرتے ہوئے اختتام پر آ جاؤں. ظہور امام زمانہ کی دعا، ظہور امام زمانہ کی دعا سب سے پہلے کس نے مانگی ہے اور سب سے زیادہ کس نے مانگی ہے؟ دو چیزیں ہوتی ہیں نا، فلاں کام میں سب سے پہلا کون تھا، فرسٹ، اور پھر یہ کہ سب سے زیادہ. مثلاً یہ کہا جائے چاند پہ انسان اترا، سب سے پہلا آدمی کون تھا اور وہ کون تھا جو چاند پہ سب سے زیادہ دیر اس نے اسٹے کیا؟ کوئی 10 منٹ ٹھہرا، کوئی 15 منٹ، کوئی 2 گھنٹے، کوئی 2 الگ الگ چیزیں. سب سے پہلا کرکٹر کون تھا جس نے سینچری بنائی، اور وہ کون ہے جس نے سب سے زیادہ سینچریاں بنائی؟ یہ 2 الگ چیزیں ہوتی ہیں. سب سے پہلے ظہور کی دعا کس نے مانگی ہے اور سب سے زیادہ ظہور کی دعا کون مانگ رہا؟ دونوں کا جواب ایک ہے، خود امام زمانہ. سب سے پہلے امام نے اپنے ظہور کی دعا مانگی اور سب سے زیادہ امام اپنے ظہور کی دعا مانگ رہے ہیں. جس دن امام اس دنیا میں تشریف لائے، آج میں نے قرآن کریم کی 3 آیتوں کی تلاوت کی. ایک تو اللہ کی وہ بشارت ہے، اذا جاء نصر اللہ والفتح. اگر آپ نے مسجد سہلہ میں کبھی بھی مغربین کی نماز پڑھی، مسجد سہلہ کوفے کی وہ مسجد ہے کہ جہاں پر امام زمانہ کا آنا یقینی ہے ایوری وینسڈے نائٹ، اور جو 40 راتیں وہاں عبادت کرے اس کو امام کی زیارت ملتی ہے، مسجد سہلہ. لیکن اگر کبھی آپ نے وہاں نماز مغربین جماعت سے پڑھی ہے، ہمیشہ وہ نماز کے اندر سورہ اذا جاء نصر اللہ کی تلاوت کرتے ہیں. یہ سورہ امام زمانہ کا ہے. اس کے بعد میں نے 2 اور آیتیں تلاوت کی. پہلی آیت کون سی ہے؟ کہ جب امام کی پیدائش ہوئی تو امام کے بازو پہ لکھی ہوئی تھی. اب یہاں پہ ایک نیا مسئلہ آ سکتا ہے، نعوذ باللہ توہین امام نہ بن جائے، اور وہ آ سکتا ہے ٹیٹو کا مسئلہ. یہی تو ہوتا ہے نا، بازو پہ کچھ لکھنا. تو آغا سیستانی نے جو فتویٰ دیا ہے کوئی یہ نیا یا عجیب فتویٰ نہیں ہے، 1400 سال کے سارے شیعہ مراجے کا ہے، بھائی اس شرط کے ساتھ کہ وضو کا پانی خال تک پہنچے. خیر یہ ضمنی بات آ گئی. جب امام کی ولادت ہوئی، امام کے سیدھے ہاتھ پر قرآن کی وہ دوسری آیت لکھی تھی جو آج میں نے تلاوت کی ہے، بیان کرنے کا وقت نہیں ہے لیکن برکت کے لیے. جاء الحق وزہق الباطل ان الباطل کان زہوقا. یہ امام نہیں آیا، حق آ گیا ہے اور باطل مٹ گیا، اور باطل کو مٹنا ہی مٹنا. یہ آیت امام کے بازو پہ لکھی ہے، میں نے تلاوت کی. اور امام نے پیدا ہوتے ہی سب سے پہلے کس آیت کی تلاوت کی ہے؟ میں اکثر ایک سوال کرتا ہوں، اس پہ میں نے پورا عشرہ پڑھا. خانہ خدا میں مولا علی کی ولادت ہوئی، پیغمبر کی گود میں گئے، پیغمبر نے کہا کچھ سناؤ، مولا نے قرآن سنایا، پیغمبر کے کہنے پر کون سا سورہ پڑھا؟ سورہ مومنون. اور کئی آیتیں پڑھی تو اس کے اوپر پورا عشرہ ہو جاتا. یہ پہلا امام ہے، پیدا ہوا تلاوت قرآن کی تو کون سی آیت؟ قد افلح المومنون الذین هم فی صلاتهم خاشعون، پہلا امام. آخری امام جب پیدا ہوا، آج ہی کی رات پیدا ہوتے ہی امام سجدے میں گئے اور قرآن کی ایک آیت کی تلاوت کی، کون سی آیت؟ سورہ قصص کی 5ویں آیت جو میں نے ابھی تلاوت کی ہے برکت کے لیے. تو آج جو 2 آیتیں تلاوت کی، ایک امام کے بازو پہ لکھی ہوئی ہے، ایک آیت امام کی زبان پہ جاری ہے جب پیدا ہوا. وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ، خدا اعلان کر رہا ہے کہ ہمارا ارادہ ہے جو زمین پہ کمزور لوگ ہیں، ہم ان کمزور لوگوں پر نَمُنَّ منت رکھیں، احسان کریں گے، ہم ان کمزور لوگوں پہ احسان کریں گے. وَنُرِيدُ أَن نَّمُنَّ منت رکھنا. ابھی آپ رمضان میں دعا پڑھیں گے، فَيَاذَ الْمَنِّ وَلَا يَمُنُّ عَلَيْكَ مُنَّ عَلَيَّ، منا احسان کرنا. خدا کہہ رہا ہم احسان کر رہے ہیں، کن پر؟ سارے انسانوں پر نہیں جو کمزور بنا دیے گئے، وہ مغرور، وہ متکبر، وہ فرعون، وہ حامان، وہ شداد، وہ پیسے والے نہیں، کا جو کمزور ہیں کیا احسان کریں گے؟ نجعلہم الائمہ ونجعلہم الوارثین، انہیں اس زمین کا مالک بنائیں گے. یہ آیت تلاوت کرتے ہوئے امام اس دنیا میں تشریف لائے. دنیا میں آنے کے بعد پہلی آیت جو امام نے تلاوت کی ہے وہی آیت، میں آ گیا، یعنی دنیا بھر کے تمام کمزوروں کے لیے اللہ کا احسان آ چکا ہے، اور یہی امام تمہیں دنیا کا مالک بنائے گا. نا امید نہ ہونا، حوصلہ پس نہ ہو، پریشانیوں سے گھبرانا، یہ پہلی. لیکن یہاں پہ ایک چھوٹی سی بات اور عرض کر دوں. ایک زمانے میں، 45 سال پہلے کی بات کر رہا ہوں، हमारे यहां सूरा इन्ना अंजलना एक अननोन किस्म का सूरा था, उसकी वो मारिफत लोगों को नहीं थी जो अब हुई है। मुझे याद है कि कराची की हद तक तो मैं पहला आदमी था जिसने कहा सूरा इन्ना अंजलना, आधा सूरा शहजादी फातिमा का है, आधा सूरा इमाम जमाना का है, पूरी पूरी तकरीरें। मरने वाले के लिए कब्र में जाकर हमारे यहां बेहतरीन सूरा सूरा फातिहा माना जाता, रिवायतों में सूरा इन्ना अंजलना। सूरह फातिहा की अहमियत कम किए बगैर, लेकिन अब जो अजीब बात कह रहा हूं वो ये कि जब जनाबे नरजिसे खातून के यहां डिलीवरी का वक्त करीब आया, बाद लफ्ज मासूमीन के लिए अच्छे नहीं होते, लेकिन अगर वो अच्छा लफ्ज इस्तेमाल करूं तो इतनी मुश्किल उर्दू हो जाएगी, वज़ हमल का वक्त करीब आया। अब वज़ हमल भी शायद मुनासिब ना हो, हमारे यहां तो आज एक अकीदा ये बन गया है कि इमाम के लिए विलादत का लफ्ज ही इस्तेमाल ना करो। और आज जो आप इमाम जमाना की दुआ पढ़ेंगे अमाल में, अल्लाहुम्मा बेहक लैलतना हाज़ी व मौलूदहा, वो लफ्ज ही विलादत से शुरू हो रहा। लेकिन खैर, बात यह कि इमाम जब जनाब नरजिसे खातून तबीयत खराब होने लगी, डिलीवरी का वक्त करीब आया, ग्यारहवें इमाम ने पर्दे के पीछे से कहा इन्ना अंजलना की तिलावत करो, इन्ना अंजलना की तिलावत करो। ये एक वक्त बच्चे के दुनिया में आते वक्त सबसे ज्यादा आसानी पैदा करता है, और किसी इंसान के दुनिया से जाते वक्त भी सबसे ज्यादा इन्ना अंजलना एक अलग मौजू है, वो बात नहीं कर रहा हूं। इधर जनाबे नरजिसे खातून ने इन्ना अंजलना की तिलावत शुरू की, इमाम अभी शिकमे मादर में, और उधर माँ के पेट से इमाम जमाना ने तिलावत शुरू कर दी, और वो भी इन्ना अंजलना की तिलावत कर रहे हैं। माँ भी इन्ना अंजलना पढ़ रही, बेटा भी इन्ना अंजलना पढ़ रहा। तो दुनिया में जाहिर होने के बाद इमाम जमाना ने वो नूरी दो नमुनो वाली आयत तिलावत की, लेकिन दुनिया में जाहिर होने से पहले जब उस पर्दा गैबत में थे जो शिकम मादर कहलाता है, तो वहां सूरा इन्ना अंजलना की तिलावत की। इमाम जमाना को ये सूरा बहुत पसंद है और इसमें बहुत सारे पैगाम, और ये जैसा मैंने कहा कि इंसानी जिंदगी के मुख्तलिफ मरहलों में बहुत अहम सूरा, मैं इसकी तफसील में नहीं जा रहा, मैं तो सिर्फ इमाम की विलादत की आज की रात इस रात के हवाले से ये दो तीन छोटी छोटी तारीखी बातें। लेकिन अब जो एक बहुत अहम बात आपको समझना वो ये है कि ये जो अभी मैंने कहा कि जनाबे नरजिसे खातून जरा बेचैन हुई, ये आसार हैं डिलीवरी के वज़ हमल के दुनिया में आने के, उससे पहले नरजिसे खातून बेचैन हो रही, और उससे थोड़ी देर पहले एक अजीब जुमला ग्यारहवें इमाम ने इरशाद फरमाया, उस पर तवज्जो दीजिए। और खत्म बात, आमाल का वक्त भी बहुत अहम है और ये बातें भी अहम। पहली शाबान से लेकर 14 शाबान तक, फ्रॉम फर्स्ट शाबान टू 14th शाबान, पूरे महीने रोजे रखे जाते हैं अहले बैत के घराने में, रजब भी और शाबान। रोज आना शाम को इफ्तार के वक्त हकीमा खातून अपने भतीजे के घर में आ जाती है। हकीमा खातून 10th इमाम की बहन है, अब बहुत ही, नाम ही हकीमा नहीं, हकीमा माने विजडम वाली, वाइज पर्सनालिटी, हिकमत वाली, वाकान हिकमत से भरी हुई। 10वें इमाम शहीद हो गए। अच्छा, 10वें इमाम ने अपनी बहन को एक स्पेशल ड्यूटी भी दी थी, वो भी एक जुमले में सुन लीजिए, वक्त नहीं। जब नरजिसे खातून द रोमन प्रिंसेस एक एनिमेटेड फिल्म है बच्चों के लिए, बड़ों ने भी देखी है, तो अब मैं मिंबर पे वाकया नहीं पढ़ता, जब नरजिसे खातून रोम से सामर्रा आई, नरजिसे खातून रोमन एम्पायर के बादशाह की पोती, लेकिन ये वेटिकन वाला रोम नहीं, वो ईस्टर्न रोमन एम्पायर, बेजेंटाइन एम्पायर, जब ये आई यहां पे, उससे पहले ख्वाब में इनका निकाह हो चुका था। ऐसा निकाह कहां मिलेगा कि रसूलुल्लाह और जनाब ईसा ने मिलकर निकाह पढ़ाया था, अगरचे उससे पहले अली और फातिमा का निकाह इसलिए ज्यादा अहम है कि वो तो खुद अल्लाह ने पढ़ाया था। अब नरजिसे खातून का निकाह हो गया, जनाब फातिमा ने आकर इनसे कहा कि कलमा पढ़ो, जरा हेजिटेट किया, अभी तक एक क्रिश्चियनिटी में थी, कहा क्यों हेजिटेट कर रही, सारी जिंदगी का अकीदा कैसे छोड़े? कहा किसको मानती हो? कहा मरियम को। शहजादी फातिमा ने जनाब मरियम को सामने बुला लिया, कहा इनको मानती हो ना, इनसे पूछ लो हक क्या। बहुत शॉर्ट कर रहा हूँ बात को, एक तो इसलिए कि रिवायत मशहूर है, बच्चों ने रोमन प्रिंसेस फिल्म भी देख ली होगी और टाइम भी नहीं। जनाब मरियम ने जब कहा, भैया जुमला भी जहन में रखिएगा, जनाब मरियम ने कहा जो तेरा अकीदा है उससे मैं भी बेजार हूं, मेरा बेटा ईसा भी बेजार, हक तो यही है जो मेरी शहजादी कह रही। जनाब मरियम का रोल क्या था? जनाब नरजिस खातून को क्रिश्चियनिटी की खराबी बताना। यही जनाब ईसा का रोल होगा जब जहूर इमाम के बाद आसमान से उतर के आएंगे, वो आके तबलीग करेंगे और बताएंगे कि पैगाम हक क्या है। मेजोरिटी क्रिश्चियंस की होगी, बताएंगे कि तुम्हारा अकीदा गलत है, मुझको मानते हो ना, मैं ईसा, मैं कह रहा हूं कि ये तुम्हारा अकीदा गलत है, सही अकीदा तो यही है कि वो है मेरा इमाम जिसके पीछे मैं भी नमाज पढ़ रहा हूं। तो जनाब ईसा को अल्लाह ने महफूज किया है दुनिया की मेजोरिटी को कन्विंस करने के लिए। खैर, मरियम नरजिस खातून को कलमा पढ़ा रही है, ईसा ज़हूर इमाम के बाद दुनिया की अक्सरियत को कलमा पढ़ाएंगे, वो इमाम ज़माना के फर्स्ट नायब बनेंगे। लेकिन अभी बात ये हो रही, ये नरजिस खातून रसूल ने कहा पढ़ाएं, ईसा ने कहा पढ़ाएं, जनाब मरियम इनके सामने शहजादी को अपना सरदार माने और शहजादी कलमा पढ़ाएं। जब ये सामर्रा आ गई, दसवें इमाम ने अपनी इन्हीं बहन को बुलाया जिनकी बात पर मेरी तकरीर खत्म होने वाली, और बुला के कहा कि हकीमा, अब हकीमा खातून एक सवाल अपने भाई से बहुत करती थी, भैया ये तुम्हारा बेटा जो इमाम वक्त है जवान हो गया, शादी के काबिल हो गया, इसकी शादी क्यों नहीं कर रहे हो? औरतों का एक सवाल होता है, बिल्कुल सही सवाल। तो कहा कि नहीं, इसकी शादी यहां नहीं होगी, इसकी बीवी आने वाली है। बुला के कहा कि हकीमा, वो जो मैं तुमसे बार बार कहता था ना, मेरी बहू आ गई है, मेरे बेटे की बीवी आ गई है। ये कह के नरजिस का पहला इंट्रोडक्शन हकीमा से कराए, मगर फिर एक ड्यूटी लगाई और कहा कि इसे ले जाओ और हलाल और हराम के मसाइल की तालीम दो, और उसके बाद फिर ये आएगी इस घर में और आके रहेगी। नरजिस खातून पहले दिन से लेके अपनी वफात तक सारी जिंदगी कहां गुजारी? उस सरदाब में जो आज भी आप सामर्रा में जाके जियारत करते हैं। खैर, अब तो वो नीचे उन्होंने बहुत एक्सटेंशन कर दिया, जो आज से 20 साल पहले भी गए हैं या 15 साल, कितना छोटा सा वो बेसमेंट या सरदाब था, पूरी जिंदगी वहां गुजारी, सारे घर वालों से छुपाया। 11वें इमाम के घर में अब्बासी खलीफा के स्पाई थे, मर्द भी औरतें भी। तो वो जो बेसमेंट था ना, वो भी किसी को नजर नहीं आता था, उसका दरवाजा छुपा के रखा गया। नरजिस खातून को वहां भेज दिया, का सारी जिंदगी यहां रहना। अब जिंदगी का मतलब वो 6-7 साल जो जनाब नरजिस खातून जिंदा रही, और वहां पे खिदमत के लिए कनीज थी नसीम, याद रखिए नाम नसीम। नसीम कौन है? वो कनीज जिसको 11वें इमाम ने नरजिस खातून की खिदमत के लिए रखा था। और एक गुलाम ऊपर से कुछ सामान लेके बेसमेंट में आ जाता था बस। तो नरजिस खातून सिर्फ 5 आदमियों के दरमियान है, 10वां इमाम वो मासूम है, 11वां इमाम वो मासूम है, हकीमा खातून मासूम की नायब है, एक कनीज, सारी जिंदगी वहां रहना। लेकिन कहा इसे भी जाके दीन के मसाइल हलाल और हराम सिखाओ। और हमारा इस वक्त का माशरा ना मर्द, अच्छा आजकल एक फैशन हुआ है मसाइल सिखाने का, बिल्कुल गलत मसाइल। मैं इंशाल्लाह रमजान में जब मेलबर्न के दज्जाल का तस्करा करूंगा तो वहां इसकी तफसील में जाऊंगा। लेकिन ये हलाल और हराम के सही मसाले सीखना, मसाले आप हर एक से नहीं सीख सकते, टाइम नहीं रहा, खत्म बात, सही सोर्स होना चाहिए। इतने गलत सलत मसाले इसी मेलबर्न में चल रहे हैं, मर्दों में भी और औरतों में भी, कि आदमी सर पकड़ के बैठ जाता है, ये हो क्या रहा है दीन के साथ? ये वक्त है कि इमाम जमाना जाहिर हो, आके देखिए कि इस दीन खुदा के साथ आपकी गैर मौजूदगी में आपके मानने वाले क्या खिलवाड़ कर रहे हैं। अब ये जो अभी बहुत मशहूर मिसरा है ना, नाम पे सहाबा के काम मुनकिरों वाले मुशरिकों वाले, हमारे यहां बाद लोग नाम पे आइम्मा के काम मुनकिरों वाले कर रहे हैं। बहुत तल्ख बात हो जाएगी, आज की रात मुनासिब नहीं है, कहानी पहले से दीन सिखाओ। اب بھیجا کس کے پاس؟ حکیمہ خاتون کے پاس، ہر ایرے غیرے سے آپ مسئلے مت لیجئے گا، ورنہ خود بھی گمراہ ہوں گے، اپنی اولاد کو بھی گمراہ کریں گے، واپس آئیے۔ یہ نرجس خاتون کہا کہ ایک کمرے میں رہے گی، صرف دو یا تین آدمیوں سے ایکسس ہوگا، پھر بھی دین سکھانا ضروری ہے، یہ بہت بڑی ذمہ داری ہے۔ اب وہ نرجس خاتون حکیمہ خاتون کی شاگرد بنی اور روز آنا۔ اب پھر دسویں امام شہید ہو گئے تو حکیمہ خاتون کو محبت زیادہ ہو گئی۔ اب زیادہ کا لفظ تو محاورتن کا، اب تو بالکل باپ، گیارہویں امام کے بابا شہید ہو گئے، اب وہ بالکل ماں اور باپ کا رول ادا کر رہی ہیں، روزانہ آ جاتی، افطار کرتی ہیں، چلی جاتی۔ 14-13 روزے گزر گئے، آج کا روزہ 14واں جو ابھی آپ نے افطار کیا، 14ویں روزے کا افطار کیا، آپ اپنے گھر جانا چاہتی، گھر کہاں ہے؟ دیوار ملا ہوا، 11ویں نہ کرو جائیے، آج آپ نہ جائیے، آج پوری رات یہاں رہیے۔ کہا بیٹا میں رہ تو جاؤں لیکن کوئی وجہ ہے؟ کہا کہ ہاں، آج اللہ تو مجھے وہ بیٹا دینے والا جس بیٹے کا انتظار آدم سے لے کے رسول خدا تک اور امام علی سے لے کے 11ویں امام تک ہر حجت خدا نے کیا، خالی ہم اور آپ نہیں۔ کہا لیکن یہ بیٹا ہوگا کیسے، کس کے ذریعے ہوگا؟ کہا نرجس۔ کہ نرجس وہ تو دسترخوان پر ابھی بیٹھی تھی، افطار کر رہی تھی، دور دور تک پریگننسی کے کوئی آثار نہیں تھے۔ کہا کہ نہیں، اسی سے مجھے یہ بیٹا ملے گا۔ خیر 11ویں نے کہہ دیا، حکیمہ خاتون تو پھوپھی بھی ہیں، نائب بھی ہیں، مومنہ بھی ہیں، مان لیا، گھر میں رہی۔ آدھی رات سے زیادہ گزر گئی، یعنی تقریباً رات کے 2-2:30 بج گئے۔ اب بار بار اٹھ کے جاتی ہیں، نرجس کو دیکھ کے آتی، بار بار ہر آدھے گھنٹے کے بعد مصلے سے اٹھتی، ہم اور آپ تو 1 گھنٹے اعمال کریں گے، وہ ہر پوری رات اعمال کرنا ہے ہر آدھے گھنٹے کے بعد۔ بھائی کوئی ڈیلیوری ہے تو کچھ آثار تو ہوں گے۔ 2 بجے کے قریب دل میں خیال آنے لگے کہ اب تک تو کوئی آثار نہیں۔ 11ویں نے کہا پھوپھی اماں، میرا یہ بیٹا حضرت موسیٰ کی مانیں گے۔ حضرت میں کہہ رہا ہوں، امام تو حضرت نہیں کہیں گے، موسیٰ نبی کی مانیں گے۔ یہ جملہ 3 الگ الگ معصومین نے کہا، چھٹے نے بھی یہ جملہ مفضل سے کہا کہ میرا بیٹا موسیٰ نبی کی مانند ہوگا، اور آقا حسین نے بھی یہ جملہ کہا کہ میرے خون کا انتقام لینے والا موسیٰ نبی کی مانند ہوگا، لیکن تینوں نے 3 الگ الگ وجوہات سے کہا اور میری بات ختم ہوئی۔ 11ویں نے کیا کہا؟ پھوپھی اماں، موسیٰ نبی کا پتا ہے نا، ان کی ماں تک کو آخری وقت تک پتا نہ چلا کہ میرے شکم میں بچہ ہے، اور اللہ نے چھپایا فرعون سے اور فرعونیوں سے، تو بچے کو چھپایا ماں کے پیٹ میں، میرا بیٹا بھی اس طرح۔ چھٹے امام نے کیسے کہا؟ چھٹے امام نے کہا میرا بیٹا موسیٰ نبی کی مانند ہے۔ وہ کس وجہ سے کہا؟ موسیٰ نبی 30 دن کے لیے غیبت میں گئے تھے، کوہ طور پر، وہ تورات لے کے آنا ہے وہ تختیاں، 30 دن کے لیے، 30 کے 40 ہو گئے۔ او ہو، ادھر نبی آنکھوں کے سامنے سے اجل ہوا، اب جو قوم کھل کھیلی۔ وہ سامری جادوگر نے، سامری کا نام قرآن میں آیا ہے، سامری جادوگر نے سونے کا بچھڑا بنایا، اسی کی پوجا شروع کر دی۔ تو اتنی محنت سے موسیٰ دین حق پر لائیں، کہا چھٹے امام نے کہ میرے ماننے والے بھی یہی کریں گے کہ میرا بیٹا پردہ غیبت میں ہوگا اور وہ اس کی غیبت سے فائدہ اٹھا کے ہر وہ گناہ کریں گے جس سے ہم نے اپنے ماننے والوں کو اب تک بچایا۔ چنانچہ نمازیں بھی قضا ہوں گی، داڑیاں بھی شیو ہوں گی، بے حجابی بھی اختیار کی جائے گی، شادی بیاہ میں مکس گیدرنگ بھی ہوگی، برتھ ڈے کے اندر گانا بجانا بھی ہوگا، ڈسکو ڈانس بھی ہوگا، غیبت امام کی وجہ سے۔ کہا جیسے موسیٰ نبی، اللہ کی پناہ، توحید کو ماننے والی قوم ایک سونے کے بچھڑے کالف اس کی پوجا کرنے لگے، کہ یہی ہوگا۔ اور آقا حسین نے بھی یہ جملہ کہا، لیکن آقا حسین نے کس کانٹیکس میں کہا؟ بہت دلچسپ کانٹیکس ہے، لیکن آپ یا رمضان میں سنیے گا اگر میں زندہ رہا، یا بعد میں کسی موقع پر۔ آقا حسین نے کہا موسیٰ نبی کیسے ظاہر ہو گئے راتوں رات؟ موسیٰ کو بھی معلوم نہیں تھا کہ میں ظاہر ہونے والا ہوں، کیوں؟ موسیٰ نے حضرت شعیب کی بیٹی سے شادی کر کے بیوی کو لا رہے ہیں، लिखा होता है ना गाड़ी पर न्यूली मैरिड, ये न्यूली मैरिड है, अभी बीवी घर नहीं पहुंची है। और जंगल के अंदर अल्लाह ने रोक लिया मूसा को, कहे मूसा जाओ जाके फिरौन के दरबार में तबलीग करो, तुम्हारा खैबत का जमाना खत्म हो गया, तबलीग का जमाना शुरू हो गया। अगर मूसा को अंदाजा होता कि कल सुबह मुझे तबलीग करना है तो एक रात पहले शादी ना करते, कहा मेरा बेटा भी इस तरह आएगा, कोई निशानी जाहिर नहीं होगी और मेरा बेटा आ जाएगा। और यहां तो इतनी निशानियां जाहिर हो गई, और खास तौर पर कोविड की खराबी। आज जो लोग महफिल के बाद घर चले जाएंगे और आमाल घर पे करेंगे, उनसे गुजारिश ये है कि सूरह यासीन का अमल जरूर करें, पूरा वाला अमल जिसमें तीन सूरह यासीन के बाद 21 टाइम्स एक दुआ मांगी जाती, अलमान 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 मिनल ताऊने मिनत ताऊने वल वबाए, आए खुदा ताऊन से मुझे बचाना और पैनेडेमिक से मुझे बचाना। बहुत अहम दुआ, पिछले साल हमने इसी अलसर में ये दुआ पढ़ी थी। तो आप घर जाके आमाल में इसको आप फरामोश ना कीजिएगा। खैर, तो ये बीमारी तो खुद एक जहूर है इमाम की निशानी, वहां तो आका हुसैन कह रहे कोई निशानी नहीं होगी और मेरा बेटा आ सकता है, यहां तो इतनी निशानियां हो गई, अब हम क्यों इतने गाफिल बैठे, अभी तक क्यों अपने आप को चेंज नहीं कर रहे। बीमारी के हवाले से एक हदीस जो आपने पूरा साल सुनी, आज फिर सुन लीजिए, क्योंकि आमाल 15 शाबान में खास ये दुआ है बीमारी की, अलमान 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 मिन ताऊने वल वबाए वल कहते, खुदा बंदा बचा बचा, अमान 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 ताऊन से। सुना है कि ईस्टर्न ऑस्ट्रेलिया में चूहे बहुत हो गए, ये ताऊन चूहों से फैलता था पहले तो, अब का तो पता नहीं। खैर, और पैनेडेमिक से बचा, अब ये तो इतनी बड़ी निशानी भी आ गई, और इस निशानी के हवाले से वो हदीस सुन लीजिए जो आपने बहुत सुनी। इमाम मासूम ने फरमाया जब लोग नए नए गुनाह करने लगेंगे तो अल्लाह नई नई बीमारियां माशरे में ले आए। जब कोई नई बीमारी नजर आए माशरे में, समझ लो कि कुछ नए गुनाह ईजाद हुए। देखिए, मैं तो आदी नहीं मोबाइल रखने का, ये एक मोबाइल को देख लीजिए कितने गुनाह इस मोबाइल की वजह से ईजाद हो गए। ये स्मार्टफोन है, हर बच्चे के हाथ में भी नजर आता है, ये एक फोन नहीं है, ये एक जरूरत की है, जरूरत की चीज, मगर उसी जरूरत की चीज को शैतान ने इस्तेमाल किया है गुनाहों के लिए, इतने गुनाह। यानी जो एक शरीफ आदमी जो सोच नहीं सकता था कि उसकी बच्ची और उसका बच्चा इन गुनाहों में कभी मुब्तला होगा शादी से पहले, आज आकर 10-10 साल के बच्चे वो गुनाह बड़े आराम से कर रहे हैं इसकी वजह से। जब नए गुनाह होंगे, ये स्मार्टफोन ईजाद नहीं हुआ है, ये गुनाहों की एक कोठरी ईजाद हुई है, और इमाम ने कहा फिर बीमारियां भी नई नई निकलेंगी, लेकिन ये बिल्कुल नया मौजू है जो किसी और मौके पर। अब इन सब का इलाज एक ही, और वो ये कि इमाम आ जाए, और इमाम हमसे ज्यादा तड़प रहे हैं। मेरा आखिरी जुमला, हकीमा खातून बार बार चेक कर रही है नरजिस खातून में डिलीवरी के कोई आसार नहीं, यहां तक के दिल में शक आने लगा, 11वें इमाम पर्दे के पीछे से आवाज दी, फूफी अम्मा मेरा ये बेटा मूसा नबी की तरह, बस इत्मीनान आ गए। लियत महीना कलबी जो हजरत इब्राहिम का जवाब है कुरान में, इत्मीनान आ गए। लेकिन फजर करीब आ गई, अजान में 5 मिनट बाकी, और कोई चांस कोई आसार नहीं है डिलीवरी के। अचानक हकीमा खातून ने देखा कि नरजिस खातून घबरा गई, बेचैन है, करवटे बदल रही है, मुसल्ले पे नहीं बैठा जा रहा, और उधर पर्दे के पीछे से 11वां कहता है फूफी अम्मा नरजिस से कहिए कि इन्ना अंजल्ला की तिलावत शुरू करे, और उधर तिलावत शुरू की, उधर माँ के पेट से 12वां इमाम भी यही तिलावत कर रहा है, और एकदम नूर की एक चादर आके गिर गई। हर इमाम की विलादत से पहले नूर की एक चादर उसकी माँ की आंखों के सामने आती है, माँ को भी पता नहीं चलता, और चादर हटी तो हकीमा खातून ने देखा कि इमाम सिजदे के आलम में सिजदा, आज के अमाल में सिजदे बहुत हैं, क्योंकि जो इमाम आज की रात को आया सिजदे के आलम में है, उंगली आसमान की तरफ है, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना जद्दी मुहम्मदर रसूलुल्लाह व अशहदु अन्ना जद्दी मुहम्मदर रसूलुल्लाह व अन्ना जद्दी अलीयन अमीरुल मोमिनीन वलीउल्लाह, और एक एक करके हर इमाम का नाम लिया, और आखिर में क्या कहा, अभी दुनिया में आए हैं 15 सेकेंड हुए होंगे, اور امام سجدے کے عالم میں کیا کہہ رہے ہیں، اللہم انجز لی ما وعدتنی، جو تو نے مجھ سے وعدہ کیا ہے وعدہ پورا کر، پیدائش کے فوراً بات کہہ رہے وعدہ پورا کر، وَأَتْمِمْ لِي عَمْرِي، اور جو عمر ہے مجھے صاحب عمر بنائے نا اسے مکمل کر، اور وَمْلَا بِيَ الْأَرْضَ قِسْتًا وَعَدْلًا، اور میرے ذریعے سے زمین کو عدل و انصاف سے بھر دے۔ ابھی امام دنیا میں آئے ہی ہیں اور اپنے ظہور کی دعا مانگ رہے ہیں، تو سب سے پہلی دعا ظہور کی خود امام نے مانگی اور سب سے زیادہ مانگی، پھر کیوں نہیں آتے؟ کہ ابھی ہمارے ماننے والے ہمارے لیے تیار نہیں۔ تو آج ولادت کی رات کو سب سے بڑا تحفہ خدمت امام میں یہ ہے کہ اپنے آپ کو امام کے لیے تیار کر لیں۔ اور یہ بات آخری جملے کہ جیسے ہی ولادت ہوئی اور یہ جملہ کہا دعا مانگی، گیارہویں نے کہا پھوپھی اما بچے کو میرے پاس لائیے، گود میں لیا، پہلے امام نے کیا تلاوت کی تھی؟ قرآن۔ اور اس امام نے کیا تلاوت کی ہے؟ اس امام نے پہلے صحیفہ آدم تلاوت کیا، اس کے بعد صحیفہ نوح تلاوت کیا، اس کے بعد صحیفہ ابراہیم تلاوت کیا، اس کے بعد تورات موسیٰ تلاوت کی، اس کے بعد زبور داؤد تلاوت کی، اس کے بعد انجیل عیسیٰ تلاوت کی، اس کے بعد پورا قرآن تلاوت کیا۔ پہلے امام سب تلاوت کر سکتا تھا، خالی قرآن تلاوت کی، اس نے سارے انبیاء کے صحیفوں کی تلاوت کی، اور ایک دم سے آسمان سے کچھ سفید پرندے ہوتے، اور گیارہویں نے یہ بچہ اس کے حوالے کیا اور وہ پرندے اس بچے کو لے کے چلے گئے۔ جس دن امام پیدا ہوئے اسی دن امام غائب ہو گئے۔ نرجس خاتون نے دیکھا بھی نہیں ابھی اپنے بیٹے کو، بے اختیار رونے لگی، مولا میں نے تو اپنے بیٹے کو دیکھا بھی نہیں، سجدے میں تھا، حکیمہ نے اٹھا کے گیارہویں کو دیا، گیارہویں نے اٹھا کے ان سفید پرندوں کو دیا۔ مسکرا کے کہا گھبراؤ نہیں، یہ تین دن بعد آئے گا۔ وہ پہلا امام بھی خانہ کعبہ میں آنے کے بعد تین دن تک لوگوں کی نگاہوں سے چھپا رہا، آخری امام کا تین دن بعد آئے گا۔ مولا لیکن اس کو لے کے کون گیا ہے؟ کہا یہ روح القدس ہے جسے اللہ نے اس کی حفاظت کے لیے مقرر کیا ہے، آج سے لے کے اس کے ظاہر ہونے تک روح القدس اس کی حفاظت کرے گا، امام کی حفاظت ہو رہی ہے، لیکن کب تک؟ جب تک ہم امام کو نہیں بلاتے۔ خداوندہ آج کی اس اہم ترین رات کا واسطہ، اس امام معصوم کا واسطہ جو ہم سے زیادہ اپنے ظہور کے لیے تڑپ رہا ہے، امام کو ظاہر کر دے۔ اگر ہماری کوئی غلطی سبب ہے امام کے تاخیر میں تو ہماری ان غلطیوں کو معاف کر دے، اور اگر تیری مصلحت کی وجہ سے ظہور میں تاخیر ہے تو اس غیبت کے مشکل زمانے میں تمام صاحبان ایمان خصوصاً جو لوگ آج کی محفل میں بیٹھے ہیں ان کی ساری حاجتیں پوری فرما، ان کو ہر بیماری سے محفوظ فرما، ان کے رزق میں برکتیں عطا فرما، ان کے مرحومین کی مغفرت فرما، ان کی اولاد کو دین پہ ثابت قدم رکھ، جو بے اولاد ہیں انہیں صاحب اولاد فرما، جو صاحب اولاد ہیں ان کو اولاد نرینہ عطا فرما۔ جس نے آپ سے اور مجھ سے التماس دعا کے لیے کہا ہے سب کی دعائیں قبول فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم۔ پروگرام کا پہلا حصہ مکمل ہوا، اب کیک کٹنگ ہوگی۔ کیک کٹنگ کے بعد جو لوگ صبح ان کو جانا ہے کام پہ یا بچوں کو اسکول جانا ہے وہ جا سکتے ہیں، اور پھر گھر جا کے چاہیں تو فیس بک پہ اعمال میں شریک ہو جائیں، چاہے خود ہی کتاب سے مختصر اعمال کر لیں، اور جو لوگ بیٹھنا چاہیں، وقت نہیں ہے ہمارے پاس، تو کیک کٹنگ کے فوراً بعد اعمال کا سلسلہ شروع ہو جائے گا۔ صرف 5 منٹ کا گیپ دیا جائے گا کہ اگر کسی کا وضو نہیں تو وہ وضو کر لے، کیونکہ اس اعمال میں نمازیں ہیں، میں کوشش کروں گا ساری نمازیں شروع میں ہو جائیں تاکہ پھر اگر وضو ٹوٹے تو مسئلہ نہ ہو۔ تو اب ہم آپ حضرات سے یہ درخواست کریں گے کہ آپ لوگ اپنی جگہ سے کھڑے ہو جائیے اور بچوں کو آگے آنے دیں، اور درود بھیجتے رہیے گا کیک کٹنگ کے درمیان، بابا سے بلند درود بھیجے محمد والے محمد۔